يذبحون أبناءكم ويستحيون نساءكم وفي ذلكم بلاء من ربكم عظيم. استحيون چند معنی کے لیے آتا ہے. نمبر ایک استرقاق اور غلامی کے معنی میں. تو آیت کا ترجمہ کیا کریں گے کہ قبطی لوگ بنو اسرائیل کی عورتوں کو گلباندیاں بناتے تھے. یہ بھی ایک ترجمہ ہے بھائی, کیونکہ اس کا تعلق نساءکم سے ہے نا, یستحیون نساءکم, اور استحیا کے معنی استرقاق, تمہاری عورتوں کو وہ باندیاں بناتے تھے. دوسرا ترجمہ استحیا کے معنی آتے ہیں تفتیش کے. اب آیت کا معنی کیا کریں گے, وہ تمہاری عورتوں کی تفتیش کرتے تھے. یعنی فرعون کی پولیس آ کر بنو اسرائیل کی عورتوں کی شرمگاہ دیکھتے رہتے تھے. کیوں, کون سی عورت حاملہ ہے اور کون سی نہیں ہے. حاملہ ہے تو اس کا نام نوٹ کر لیا کہ 9 مہینے کے بعد آ کے اس کا بچہ مار ڈالنے کا ہے. تو بچوں کو قتل کرنے کے لیے حمل کے ابتدائی دور سے ہی نام نوٹ کرنے کے لیے وہ حمل کو چیک کرتے تھے. یستحیون کا دوسرا معنی. تیسرا معنی یستحیون کا وہ ہے جو علامہ سیوطی نے لیا ہے, یستبقون کے, یعنی تمہاری عورتوں کو زندہ باقی رکھتے تھے اور بچوں کو قتل کر دیتے تھے. عورتوں کو کیوں زندہ رکھتے تھے؟ گھریلو کام کاج کرانے کے لیے. اس لیے کہ اگر بنی اسرائیل کی عورتیں مر گئی, قتل کر دی گئی, تو ہماری یہاں برتن ماننے کون آئے گا؟ اس لیے ان کو زندہ باقی رکھتے تھے, جھاڑو پوتا یہ سب کام کاج کرنے کے لیے. وفی ذالکم بلاء من ربکم عظیم. اب دیکھو ذالکم کا مشار الیہ, ذرا سمجھو لفظ بلاء متعدد معنی کے لیے آتا ہے. ایک معنی آتا ہے اس کا مصیبت کے, دوسرا معنی آتا ہے انعام اور احسان کے, تیسرا معنی آتا ہے آفت اور بلا کے. یہاں کون سا معنی کرنے کا؟ تو سمجھو, اگر ذالک کا مشار الی ذبح ہے, ذالکم کا مشار الی یذبحون ہے, تو بلاؤن کا ترجمہ کرنے کا مصیبت. آیت کا معنی کیا ہوگا؟ وفی ذالکم بلاؤن, بچوں کو ذبح کرنے میں اللہ کی طرف سے بڑی مصیبت تھی تمہارے لیے. نمبر دو, اگر ذالک کا مشار الی نجات کو قرار دیا جائے, نجیناکم کو, تو آیت کا معنی کیا کرنے کا؟ نعمت, بلا کا ترجمہ نعمت کرنے کا. کیا مطلب نکلے گا؟ کہ تم کو جو نجات دے دی یہ اللہ کی طرف سے بہت بڑی نعمت ہے. ذالکم کا مشار الی نجیناکم, تو بلان کا ترجمہ نعمت. آیت کا معنی کیا؟ بچوں تم کو جو نجات دی فرعونیوں سے یہ تمہارے رب کی طرف سے بڑی نعمت ہے. نمبر تین, اگر دونوں کو مراد لے لو, کوئی کو ناراض مت کرو, ذالکم کا مشار الی نجیناکم بھی ہے اور یذبحون بھی ہے, تو بلاؤن کا ترجمہ کرنے کا امتحان اور آزمائش کے, کہ نجات دینے میں اور بچوں کے ذبح میں تمہارے لیے اللہ کی طرف سے بڑی آزمائش ہے. کہ نجات کے بعد تم مطیع بن کے رہتے ہو کہ نافرمان بن جاتے ہو, बच्चों के कत्ल पर सब्र करते हो या आहो आवेला करते हो इम्तिहान में, तो अगर जालिकुम का मुशार मिले दोनों को ले लो तो भला उनका तर्जुमा आजमाइश इम्तिहान में। सियुती ने औ कहकर के तीसरे कॉल को तर्क किया है, वफी जालिकुम ये अजाब या फिरौनियों से नजात तुम्हारे लिए आजमाइश है या इनाम है तुम्हारे रब की तरफ से अजीम बहुत बड़े। वइज़ फ़रक़ना बिकुमुल बहर फ़अंजैनाकुम वअग़रक़ना आल फिरऔन वअंतुम तंज़ुरून। याद करो हमने फाड़ दिया, अल फ़र्क़ु फाड़ देना, बिकुम के अंदर बात सबबी आया है तुमको नजात देने के वजह से, तुमको नजात देने के सबब से, फिरौनियों की तकलीफों से तुमको नजात देने की वजह से हमने फाड़ दिया। किसको फाड़ा? बहर, अल बहर समंदर को। बाहारा का मानदा वसअत और कुशादगी के लिए आता है, और समंदर को बाहर इसलिए कहते हो बड़ा वसी और कुशादा। तो हमने तुम्हारे सबब से फाड़ दिया समंदर को। यहां तक के तुम दाखिल हो गए समंदर में, हारिबी नमिन अदुविकुम तुम्हारे दुश्मन फिरौनियों से भागते हुए, फअंजैनाकुम हमने तुमको डूबने से नजात दे दी बचा लिया, वअग़रक़ना आल फिरऔन और हमने फिरौनियों को डुबो दिया। देखो यहाँ एक सवाल पैदा होता है, समंदर को फाड़ने का मकसद क्या सिर्फ बनी इसराइल को नजात देना था या ये कि फिरौनियों को डुबोना था? क्या मकसद था? अगर दोनों चीज मकसूद है तो फिर बिकुमुल बाहर क्यों कहा गया कि सिर्फ तुम बनी इसराइल की वजह से अपने समंदर को फाड़ा है ना? सवाल पैदा होता है। तो एक उसूली बात याद रखो ऐसे मकामात के लिए, जब किसी चीज के असबाब बहुत सारे होते हैं तो एक सबब को जिक्र करने से दूसरे असबाब की नफी नहीं हो जाती। अब यहां समंदर को फाड़ने के असबाब मुतअद्दद है लेकिन एक सबब जिक्र किया गया बनी इसराइल को बचाना, उसकी वजह से गर्क वाला सबब की नफी नहीं हो जाया करती। जैसे बास मर्तबा किसी बास को हौसला अफजाई के लिए कहते हैं ना, ये तो तुम्हारी वजह से ये पंखे चालू रखवाता हूँ वरना ये नींद वालों की वजह से कब से बंद करवाते। तो हालांकि इसका एक सबब मुझे भी गर्मी लगती इसलिए चालू रखवाता हूँ, लेकिन फिर भी एक सबब को जिक्र किया दूसरे की नफी उससे लाजिम नहीं आती। एक बात याद, दूसरा जवाब क्या समझने का, यहां दो सबब बड़े बड़े हैं फर्क बाहर के लेकिन दोनों एक दूसरे से मिले जुले। बनी इसराइल की नजात घर के फिरौन एक दूसरे से मिले जुले हैं, इसीलिए एक सबब के साथ दूसरा सबब लाजिमन शामिल हो जाएगा, इसीलिए एक सबब का आयत के अंदर तस्केरा हुआ। दरअसल है ने मिस्री लोग सितारा परस्त थे और सितारों की इबादत में उनको बड़ा यकीन था, सूरज देवता की भी परस्तिश करते थे, और फिरौन तो एक लकब था जो मिस्र का बादशाह बने। 31 या 33 फराइना ने मिस्र पर हुकूमत की है, वो तो हजरत इब्राहिम अलैहिस्सलाम के जमाने से वो सिलसिला चल रहा है। बुखारी में लंबी रिवायत है, जब्बारु मिनल जबाबिरा मां सारा के साथ वाकिया पेश आया, قرآنی خواتین میں وہ پورا واقعہ تفصیل سے موجود ہے، دیکھ لینا وہاں. تو اس دور سے فرعونوں کا سلسلہ شروع ہوا ہے اور موسیٰ علیہ السلام کے دور میں اس کا خاتمہ ہوا ہے. تو یہ تو ایک لقب ہے، اور مصری پبلک فرعونوں کو سورج دیوتا کا اوتار مانتے تھے، اور ان کی مصری زبان میں آمن را سورج کو کہتے تھے، سورج دیوتا آمن را، اسی سے فرعون بنا ہے کہ فرعون سورج دیوتا کا اوتار. اب سوال یہ پیدا ہوتا ہے کہ حضرت موسیٰ علیہ السلام کے زمانے کا فرعون کون سا؟ تو یاد رکھنا، دو فرعون موسیٰ علیہ السلام کے زمانے میں آتے ہیں. ایک وہ فرعون جس کو آپ نے شروع میں ایمان کی دعوت دی عطائے نبوت کے بعد، وہ تو پھر تھوڑے دنوں میں مر گیا، پھر اس کا بیٹا اقتدار پر آیا جس کا گھر کا تھا واقعہ پیش آیا. یہ دو فرعونوں کے بارے کے اندر تذکرہ ملتا ہے موسیٰ علیہ السلام کے دور میں. اب اس کا نام پہلے والے کا نمبر ایک مصعب ایک روایت کے مطابق، نمبر دو ولید، نمبر تین من فتح. یہ تین نام جو ہے الگ الگ روایتوں میں فرعون اول کے بارے میں ملتے ہیں، اور فرعون ثانی جو ڈوب کے مر گیا وہ رمسیس. تو واغرقنا آل فرعون، آل فرعون سے مراد فرعون اور فرعون کی قوم ساتھ میں، سب ڈوبو کے ختم کر دیے گئے. وانتم تنظرون، اور تم لوگ یہ نظارہ دیکھ رہے تھے. الى انتباق البحر علیہم، ان پر سمندر آپس میں مل گیا وہاں تک تم نظارہ دیکھ رہے تھے. تم نے نظارہ دیکھنا شروع کیا کہاں سے؟ موسیٰ علیہ السلام نے ڈنڈا مارا وہاں سے، یہاں تک کہ فرعونی بیچ میں آئے اور سمندر مل گیا، پورا نظارہ تم نے اپنی آنکھ سے دیکھا. معلوم ہوا کہ دشمن کے اوپر آفت آوے اور وہ اپنے کو آنکھوں سے دیکھنے کو ملے، یہ بھی ایک مزیدار چیز ہے. اس لیے کہ یہاں محل نعمت میں اس کا تذکرہ ہوا، وانتم تنظرون. اور یوں بھی کہہ سکتے ہیں کہ بنی اسرائیل کو بطور عبرت کہا گیا کہ دیکھا نے، اتنی طاقتور فرعونی قوم کو ہم نے نافرمانی کی وجہ سے ڈبو دیا، تو اگر تم بھی نافرمانی کرو گے تو تمہارا بھی ایسا حشر ہو سکتا ہے. وانتم تنظرون. مفسرین نے عذاب کی تین قسمیں یہاں ذکر کی ہے. نمبر ایک غائبانہ عذاب. کیا مطلب غائبانہ عذاب کے؟ مدعی کے چلے جانے کے بعد مدعا علیہ کو سزا دی جاوے، جیسے حضرت لوط علیہ السلام کو کہا کہ رات کو تم نکل جاؤ، چلے گئے، اس کے بعد صبح میں پوری بستیوں کو الٹ دیا گیا. نمبر دو، اس کو عذاب غائبانہ کہتے ہیں. نمبر دو عذاب معائنہ، مدعی کو سامنے بٹھا کر مدعا علیہ کو سزا دی جاوے، جیسے ہی سائد میں ہوا کہ مدعی بنو اسرائیل سامنے ہیں، مدعا علیہ فرعون اور فرعونی لوگ بھی وہاں موجود ہیں، اور مدعی کی حاضری میں مدعا علیہ کو سزا دی گئی، وانتم تنظرون، نظارہ ہوا. نمبر تین عذاب بالمباشرت، مدعی کو اس کی چاہت کے مطابق مدعا علیہ کو سزا دینے کی اجازت دی جاوے. مدعی کو اجازت دے دے رہے کہ تجھے جیسے سزا دینا ہونے دے اس کو، مدعا علیہ کو مدعی کی چاہت کے مطابق سزا کی اجازت دی جائے. حضرات مفسرین کہتے ہیں یہ تیسری قسم کی سزا اعلیٰ ترین سزا ہے. اور بھائی دوستو بزرگوں، اللہ نے اس امت کو جو فضائل عطا فرمائے اس میں یہ بھی فضیلت عطا فرمائی کہ اعلیٰ قسم عذاب کا یہ صرف اسی امت کو نصیب ہوا. کب شروع ہو گیا تھا اس کا سلسلہ؟ کب؟ غزوہ بنو قریظہ سے. جب بنو قریظہ کے یہود، جب ان کا فیصلہ آیا तो उसने क्या फरमाया कि अंसार के एक सरदार हजरत साथ भी मुबादा को कहो, जो फैसला करना हो करो, इनके बारे के अंदर उन्होंने फैसला कर दिया कि जितने नौजवान लड़ने के काबिल है सबको सुलाओ और बाकी सबको गुलाम और बांदिया बना डालो। उनके मंशे के मुताबिक फैसला हुआ, उसको अजाब बिल मुबाशरत कहा जाता है। ये आला तरीन अजाब की किस्म है जो इस उम्मत को नसीब हुई। वह अंतुम तंजुरून जी,
और याद करो जबकि हमने तुम्हारे समुद्र को फाड़ दिया, यहाँ तक तुम समुद्र में दाखिल हो गए, अपने दुश्मन फिरौनों से भाग कर, सो हमने तुमको उधर से नजर दी और हमने फिरौनों को और हमने फिरौन को डुबा दिया उसको कौन कौन फिरौन के साथ, जबकि तुम
जोर से पढ़नी,
जबकि तुम देख रहे थे उनको उन पर समुद्र के मिल जाने तक।
وَإِذْ وَعَدْنَا مُوسَىٰ أَرْبَعِينَ لَيْلَةً ثُمَّ اتَّخَذْتُمُ الْعِجْلَ مِنْ بَعْدِهِ وَأَنْتُمْ ظَالِمُونَ۔ الف کے ساتھ وعدنا، بغیر الف کے وعدنا۔ اب وعدنا باب مفعلہ سے، اور باب مفعلہ کی خصوصیت آپ کو معلوم ہے، جانبین سے ہونا۔ کیا مطلب وعدنا جانبین سے؟ موسیٰ طور پہ آنے کا وعدہ پورا کرو، ہم تورات دینے کا وعدہ پورا کریں گے۔ یہ باب مفعلہ کی اشتراک کی خاصیت کا نتیجہ ہے۔ منہ عبرانی زبان میں پانی کو بولتے ہیں، اور بڑی شین اور الف شاہ عبرانی زبان میں درخت کو کہتے ہیں۔ حضرت موسیٰ علیہ السلام کو موسیٰ اس لیے کہتے ہیں کہ ان کی ولادت کے بعد ان کی ماں نے لکڑی کی پیٹی میں رکھ کر کے ان کو دریا میں بہا دیا تھا، اس لیے موسیٰ کو موسیٰ بولتے ہیں۔ اور بعض حضرات یہ کہتے ہیں کہ ان کی پیٹی چلتے 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 فرعون کے محل جان دریا کے کنارے واقع تھی، وہاں درختوں کا جھنڈ تھا، اس جھنڈ میں جا کر کے صندوق اٹک گئی، رک گئی، اس لیے آپ کا نام موسیٰ بن گیا۔ تو اصل عبرانی میں بڑی شین کے ساتھ ہے، لیکن جب یہ لفظ عبرانی سے عربی میں منتقل ہوا تو نقطے اڑ گئے اور بن گئے موسیٰ۔ اسی لیے بعض لوگ ابھی بھی عبرانی کی رعایت میں بڑی شین سے بولتے ہیں، موسیٰ، عیسیٰ، ولی، آدم، اس طریقے سے۔ تو یہ ہیں حضرت موسیٰ علیہ السلام۔ وَإِذْ وَعَدْنَا مُوسَىٰ أَرْبَعِينَ لَيْلَةً، ہم نے 40 راتوں کا حضرت موسیٰ علیہ السلام سے وعدہ کیا، نُعْتِيهِ، ہم دیں گے تورات، کب؟ 40 رات پوری ہونے کے اوپر۔ لتعملوا کے اندر لام علت کے واسطے ہیں، بہا کا مرجع تورات، تاکہ اس تورات کتاب کے اوپر تم عمل کرو، اس واسطے تورات کتاب پر عمل کرنے کے واسطے سے۔ اب ایک بہت اونچے درجے کی بات ہے، خالی عنوان جان لو، آپ کو بہت پڑھنے کا نہیں، جب بڑی تفسیر پڑھو پڑھا ہو تب اس کو دیکھ لینا۔ بعض حضرات نے یہ عنوان لگایا ہے، کیا اصل وعدہ 40 کا تھا یا اصل وعدہ 30 کا تھا؟ یہ ایک موضوع بحث مسئلہ ہے مفسرین میں۔ تو بعض کہتے ہیں کہ اصل وعدہ 30 کا، اور 30 دن پر تورات مل چکی تھی، پھر مزید 10 دن بڑھا کر کے چلہ مکمل کرایا گیا۔ اور بعض کہتے ہیں کہ مکمل 40 ہی کے اوپر تورات ملی۔ ایک باریک ترین مسئلہ ہے۔ مشہور روایت تو آپ جانتے ہی ہیں کہ 30 دن آپ موسیٰ علیہ السلام پہلے گئے اور پھر جو ہے وہ مسواک کر ڈالی، روزے کی بدبو ختم ہو گئی، تو اللہ نے فرمایا کہ وہی بدبو تو مطلوب تھی، اور مزید 10 روزے رکھ کے اعتکاف کرو تو پھر بدبو پیدا ہوئے اور ہم تورات دیں گے۔ یہ مشہور روایت ہے۔ باقی ایک باریک اختلاف اس مسئلے کے اندر یہ بھی ہے، یاد رکھنا، ثم اتخذتم العجل، پھر تم نے بچھڑے کو معبود بنا لیا۔ عجل کا الف لام عہد خارجی کے لیے، यानी वो खास बछड़ा अल्लदी सागहु लकुम मिस्टर सामरी, जो तुम्हारे लिए सामरी जी ने ढाला था इलाहन माबूद के तौर पर। मूसा अलैहि सलाम तौरात लेने के लिए गए, इधर सामरी ने बुत परस्ती की दुकान चालू करवा डाली। सामरी का नाम भी मूसा था, याद रखना, ये तो सामरी तो उसका लकब है, नाम है मूसा। और अजीब अल्लाह की कुदरत, एक मूसा जो फिरौन के महल में पले वो नबी बने, और दूसरे मूसा जिसकी तरबियत जिब्रेल ने की वो अइम्मतुल कुफ्र बना। सामरी, उसकी परवरी जिब्रेल अमीन ने की थी, इसलिए वो तो वलदे जीना था, तो उसकी माँ ने उसको पहाड़ में ले जा करके छोड़ दिया था कि लोग मार नहीं डाले, तो जिब्रेल को भेज के अल्लाह ने उसकी तरबियत करवाई। जिब्रेल एक उंगली पर शहद और एक उंगली के ऊपर घी वगैरह लेकर जाते थे और उसको चटाते थे, इस तरह सामरी बड़ा हुआ। इसलिए तो सामरी जिब्रेल अमीन को पहचानता था। वहां इश्काल पैदा होता है ना कि فَقَبَزْتُ قَبْزَةً مِنْ أَثَرِ الرَّسُولِ، اور رسول سے مراد جبرائیل امین، تو جبرائیل کے گھوڑی کے نقش قدم جہاں پڑتے تھے وہاں سے خاک کی مٹھی اٹھائی، تو کیا پورے لشکر میں کسی نے نہیں پہچانا کہ یہ جبرائیل ہے اور ان کی گھوڑی ہے؟ اکیلی سامری نے کیسے پہچان لیا؟ تو چونکہ بچپن میں اس کی تربیت کی تھی اس لیے سامری اس کو پہچان لیا حضرت جبرائیل امین کو، और उसने वो खाक की मुट्ठी उठा ली थी। तो जिब्रेल ने सामरी की तरबियत की थी। बाज मुफस्सिरीन ने अजीब बात लिखी है कि ये हिंदुस्तान का हिंदू था, पुरानी तफसीरों में लिखा हुआ है। हिजरत करके मिस्र जाकर के सामरी आबाद हो गया था। फकबस्तु कबजतम तो तुम्मतखस्तुमुल इजल मिम्बादी, मिम बादी से बादियत करीबा मुराद है। बादियत की दो किस्म, बादियत करीबा बादियत बईदा। यहाँ बादियत करीबा मुराद है, क्या मतलब? बाद ज़हाबिही इला मीआदिना, मूसा अलैहि सलाम हमारे तौरात देने के वादे पर तशरीफ ले गए, उसके बाद हमने उनको किताब दी। अरे सामरी ने बुत परस्ती शुरू कर दी। وَأَنْتُمْ ظَالِمُونَ، اور تم لوگ بڑے ظلم کرنے والے تھے۔ بِاتِّخَاذِهِ بَاسَبَبِيَّا، یعنی بچھڑے کو بت بنانے کے سبب سے تم ظالم تھے۔ لیکن بعض حضرات نے بِاتِّخَاذِهِ کے با کو تصویریہ مانا ہے کہ بچھڑے کی تصویر بنا کر کے تم ظالم تھے۔ اکثر حضرات با کو سببیہ کہتے ہیں، بعض تصویریہ کہتے ہیں۔ لوضعكم العبادة في غير محلها، ایک اشکال کا جواب دے رہے علامہ سیوطی کہ بنی اسرائیل نے کس کی حق تلفی کی کہ اللہ فرماتے ہیں وانتم ظالمون، کس کا حق مارا بنی اسرائیل نے کہ وانتم ظالمون فرمائے؟ تو جواب دیا کہ ظلم کہتے ہیں کسی چیز کو اس کی جگہ کے علاوہ دوسری جگہ رکھ دینا، یہ ظلم۔ وضع الشیء فی غیر محلہ فہو ظلم، اور یہاں بنی اسرائیل نے کیا ظلم کیا کہ عبادت جو اللہ کا حق ہے وہ بچھڑے میں رکھ دیا، یہ تھا ان لوگوں کا بہت بڑا ظلم۔ تمہارا عبادت کو غیر محل میں رکھنے کی وجہ سے تم نے بہت بڑا ظلم کیا۔ وانتم ظالمون ثم عفونا عنکم من بعد ذلك لعلكم تشكرون۔ عفا کے دو معنی لغت کے اندر آتے ہیں، عفا یعفو کے معنی بڑھنے کے، دوسرے معنی آتے ہیں مٹا دینے کے، یہ دو معنی عفا کے آتے ہیں۔ علامہ سیوطی یہ بتلانا چاہتے ہیں کہ عفا کا معنی اول بڑھنا مراد نہیں ہے یہاں پر، یہاں مٹا دینے کا معنی مراد ہے۔ ثم عفونا عنكم، ہم نے تمہارے گناہ مٹا ڈالے۔ من بعد ذلك، سنگین جرم کے بعد بھی مٹا ڈالے، تم نے سنگین جرائم کیے، سنگین گناہ کے کام کیے، کون سے؟ الاتخاذ، بچھڑے کو معبود بنانے کے گناہ۔ यानी तुम्हारा इतना खतरनाक गुनाह था कि इस गुनाह की तो तुम्हारी कभी माफ़ी होनी नहीं चाहिए थी, लेकिन फिर भी अल्लाह ताला ने तुम्हारे इस संगीन गुनाह को माफ़ कर दिया। तो तुम्हारे गुनाह को अल्लाह ताला ने माफ़ कर दिया, लअल्लकुम तशकुरून, ताकि तुम हमारी इस नियामत जो तुम्हारे ऊपर है उसकी शुक्रगुजारी करो। मालूम हो कि माफ़ी अल्लाह की बहुत बड़ी नेमत है, माफ़ी भी देना बंदों को बहुत बड़ी नेमत, और उस नेमत के ऊपर शुक्र करना चाहिए, वरना बछड़े की परस्तिश के ऊपर बनु इसराइल पर ऐसा अजाब आना चाहिए था कि पूरे बनु इसराइल नेस्त नाबूद कर दिए जाते, लेकिन अल्लाह ने माफ़ कर दिया, चंद लोगों को जो है सजा दी, बाकी सबको माफ़ कर दिया। चलो,
और जब हमने मूसा अलैहिस्सलाम से 40 सालों का वादा किया कि हम उस मुद्दत के पूरे होने पर दौलत अदा करेंगे, फिर तुमने बछड़े को जिसको सामने ने तुम्हारे लिए डाला था मूसा अलैहिस्सलाम के हमारे मौजूद जगह पर जाने के बाद तुमने उसको माबूद बना लिया, और तुम उसके माबूद बनाने की वजह से और तुम्हारी इबादत के गैर मतलब में रखने की वजह से तुम जालिम बन गए, फिर हमने तुमको माफ़ कर दिया यानी तुम्हारे गुनाह को मिटा दिया बछड़े को माबूद बनाने के बाद भी, ताकि तुम शुक्र अदा करो, ताकि हमारी उन नियामतों को जो हमने तुम पर की उसको शुक्र मजा लाओ। وَإِذْ آتَيْنَا مُوسَى الْكِتَابَ وَالتَّوْرَاةَ وَالْفُرْقَانَ حَكْمًا تَفْصِيلًا أَيُّ الْفَارِقِ بَيْنَ الْحَقِّ وَالْبَاطِلِ وَالْحَلَالِ وَالْحَرَامِ لَعَلَّكُمْ تَهْتَدُونَ
وَإِذْ آتَيْنَا مُوسَى الْكِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ اور وہ وقت بھی یاد کرو جبکہ ہم نے موسیٰ علیہ السلام کو خصوصی کتاب تورات دی۔ دیکھو یہاں تورات نکال کر سیوطی نے اشارہ کیا कि मूसा अलैहिस्सलाम को जो सहीफे दिए गए थे ना, वो यहाँ मुराद नहीं है, यहाँ मुराद है तौरात की किताब, क्योंकि मूसा अलैहिस्सलाम को तौरात से पहले सहाइफ भी दिए गए थे, वो मुराद नहीं है अल किताब से। वल फुरकान, महाश्युती फरमाते हैं कि बीच में वाव अत्फ बराए मुगायरत नहीं है, बल्कि अत्फ बराए वजाहत है कि किताब से फुरकान मुराद और फुरकान से किताब मुराद। क्या मुराद फुरकान की? अल्फारिकु बैनल हक वल बातिल, कि हक और बातिल के दरमियान तौरात किताब के ज़रिए जुदाई हो जाती थी, हलाल हराम का पता चल जाता था। ऐसी तौरात जामे तरीन किताब हमने मूसा अलैहिस्सलाम को चिल्ला लगाने की बरकत से अता कर दी। ये सूती रहमतुल्लाह अलैह की तफसीर है। बाज हजरात कहते हैं कि फुरकान से मुराद है मौजज़ात मुसविया, असा यद बेजा कुम्मल जरा दफा दे दम, ये सब मौजज़ात मुसविया ये मुराद है फुरकान से। तीसरा कौल शरीयत मुसविया मुराद है फुरकान से। नंबर चार नुसरत इलाहिया मुराद है, लेकिन राजे कौल में जो है सूती ने फुरकान को करार दिया अपने एतबार से कि फुरकान से तौरात मुराद। लअल्लकुम तहतदून, ताकि तुम गुमराही का रास्ता छोड़ करके हिदायत के रास्ते पर आ जाओ। देखो ये तहतदून जो है ना मुजारी इस्तिमरार तजद्दुदी के लिए है। क्या माना इस्तिमरार तजद्दुदी का? यानी हिदायत पर तुमको कायम रहना है, यानी कि एक मरतबा तौरात पढ़ी अमल किया रास्ते पर आए फिर छोड़ के भटक जाओ, नहीं। इस्तिमरार तजद्दुदी के तुमको हमेशा इसके ऊपर दाइम और कायम रहना है तौरात की हिदायत के ऊपर। चलो,
और याद करो उस वक्त को जबकि हमने मूसा को जो कि हक को बातें और हलाल हराम के बारे में फ़र्क करने वाली थी, वाऊँ अच्छा बड़ा तफसील थी ताकि तुम गुमराही को छोड़कर हिदायत हासिल कर लो। वही कपाल मूसा जी
ये ऐलान पता नहीं आप लोगों को याद है कि नहीं है, फिर भी याद कर देता हूँ पूरे इखलास से और निभाने के वादे से कि अपना ये दूसरा घंटा सबक का है। अब घंटी से पहले आप इस दिन जैसे फारिग हो क्या हो तो बहुत बहुत तो सवा घंटे का फासला होता है, डेढ़ घंटे। इतने कलील अरसे के अंदर इस्तिंजा का तकाजा वो भी आपकी इस उम्र के अंदर हो ही नहीं सकता है। फिर भी अगर किसी को कलील अरसे में होता है तो ये मर्ज की अलामत कि उनको बीमारी है। तो मैं ऐसे मरीज तलबा को अपने खर्चे से इलाज कराने की पेशकश करता हूँ, मुकम्मल खर्च दूंगा, लाख रुपए हो इंशाल्लाह मैं अदा करूंगा। और आपको मालूमात न हो किडनी और पेशाब की बड़ी बड़ी माहिर हॉस्पिटल और डॉक्टरों की, मैं खुद भेजूंगा। और हर पीर को सूरत जाता हूँ तो खुद साथ ले जाऊंगा। तो देखो ये टॉप वन किडनी का डॉक्टर है, पेशाब का डॉक्टर है, ये नहीं तो ये, फिर चाहे तो बम्बई भेजूंगा। ये ऑफर आपके लिए आज भी है और आइंदा भी रहेगी। चलो अब एक बदगुमानी अल्लाह मेरी माफ फरमाए, फजर पढ़ के सो जाते हैं, इस्तिंजा करते नहीं, घंटे का वक्त हुआ भागे भागे आ गए, फिर घंटा पूरा हुआ। ये झंझट नहीं मांगता हमसे। चलो
या कौम इन्नकुम ज़लमतुम अन्फुसकुम बिइत्तिखाज़िकुम अल-अज़ल इलाहन फ़तूबू इला बारीकुम ख़ालिकुकुम मिन इबादतिही फ़क़्तुलू अन्फुसकुम अय यक़ुलु अल-बरीउ मिनकुम मुजरिमन ज़ालिकुम अल-क़द्रु ख़ैरुन लकुम।
अरे इलाज मुआलजा में अपनी सआदत समझ के ला युतबिउन मा अन्फ़क़ु मन्नौ वला अज़ा, कोई एहसान जतलाना नहीं, कोई इज़ा नहीं, अपनी सआदत। क्या आप जैसे नेक सआदतमंद तलबाए अज़ीज़, मेहमानान रसूल, हाफिज कुरान, कुर्राए कुरान, कुरा और दीन का इल्म हासिल करने वाले, इनकी ये खिदमत की सआदत इस अब्दुल फकीर को मिल जाए तो मैं शुक्र अदा करूँगा। चलो وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ إِنَّكُمْ ظَلَمْتُمْ أَنفُسَكُمْ بِاتِّخَاذِكُمُ الْعِجْلَ। موسیٰ علیہ السلام کو پتا تو وہاں چل گیا تھا कि वहाँ सामरी ने ये दुकान चालू की है। बहुत गुस्से में आए, फरजा मूसा इलाकों में ही गदबान, गुस्से में आए मूसा अलैहिस्सलाम। आते ही क्या कहा अपनी कौम को, या कौम की इजाफत हु जमीर की तरफ, ये अहदे खारजी के वास्ते है। क्या मतलब, पूरी कौम मुराद नहीं है बल्कि खारिज में वो अफराद मुखातब है जिन्होंने बछड़े की परस्तिश की थी। इसीलिए सुयती रहमतुल्लाह अलैह ने वजाहत की कि वो मुराद है कौम से जिन्होंने बछड़े की पूजा की थी। उनको मूसा अलैहिस्सलाम ने खुसूस खिताब किया, हे मेरी कौम, तुमने बछड़े को माबूद बना करके अपनी जानों के ऊपर जुल्म किया। मालूम हुआ कि गुनाह अपनी जान पर जुल्म है, किसी का कोई नुकसान नहीं होता। फतूबू इला बारीकुम, देखो भाई बारी किसको कहते हैं समझो। आम मुफस्सिरीन तो बारी का माना करते हैं खालिक, खालिक का हम माना ये लफ्ज है, वही लफ्ज माना सुयूती ने इख्तियार किया खालिकुम, कि वो तुम्हारे खालिक। लेकिन बाद हजरात ने इसका एक अनोखा माना भी किया है, बारी उस जात को कहते हैं जो फसाद से बचाने वाले हो, उनको कहा जाता है बारी। तो फतूबू इला बारीकुम, तुम तुम्हारे खालिक की बारगाह में तोबा करो, मिन इबादती ही, कि तुमने अल्लाह की इबादत छोड़ करके बछड़े की इबादत कर डाली, उसके ऊपर तुम खालिक की बारगाह में तुम लोग तोबा करो। देखो तोबा में तीन चीजें होती है, नंबर एक कल्बी नदामत, नंबर दो फिलहाल मासी को छोड़ देना, नंबर तीन आइंदा न करने का अज़्म मुसम्मम। और बाद हजरात ने एक सवाल जवाब खड़ा किया, कि भाई उन्होंने जुर्म अल्लाह का किया था शिर्क करके, तो तौबा भी तो अल्लाह ही की बारगाह में होगी ना। तो फिर फतुबू इला बारीकुम तहसील हासिल मालूम हो रहा है, और कुरान तो बलीग कलाम में तहसील हासिल नहीं होना चाहिए। तो जवाब क्या दिया जाता है कि फतुबू इला बारीकुम कहकर के मकसूद है तौबा में इखलास पैदा करना। ये नहीं कि तुम दिखलावे के लिए तौबा करो, उस खालिक के सामने हकीकी मुखलिसाना तौबा करो। फतुबू इला बारीकुम, और तौबा की शक्ल क्या होगी? फक्तुलू अन्फुसकुम, तुम कत्ल करो अपनी जात को। अपनी जानों को कत्ल करने का क्या मतलब? जो तौबा, जिन लोगों ने बछड़े की परस्तिश नहीं की वो अपने हाथ से कत्ल करेंगे परस्तिश करने वालों को। अजीब सजा। कातिल कौन होंगे? जो तो जिन्होंने बछड़े की परस्तिश नहीं की थी वो लोग। मक्तूल कौन होंगे? जिन्होंने बछड़े की परस्तिश की थी वो लोग। ऐसा क्यों? अपने करीबी रिश्तेदारों को अपने हाथ से कत्ल करना ये भी एक बहुत बड़ी तकलीफ देने वाली चीज है। बेटे ने बुत परस्ती की थी तो बाप अपने बेटे को जबा करे, कैसी तकलीफ देने वाली चीज। बाप ने बुत परस्ती की थी तो बेटा कत्ल कर रहा है, कितनी तकलीफ देने वाली चीज। ये इशारा निकला, फक्तुलु अन्फुसकुम, अपनों को कत्ल करना है तुमको अपने हाथ से, अपनी जान को, यानी अपनों को कत्ल करना है। इसीलिए सियुती ने मतलब निकाला, अल बरी यानी जो बेकसूर लोग है वो कत्ल करेंगे मुजरिमों को। बड़ी खतरनाक सजाई। यहां एक बात समझो, तौबा दो तरह की होती, एक तौबा कल्बी होती है, एक तौबा फैली और जिस्मानी हुआ करती है। फतुबू इला बारीकुम तौबाई कल्बी और लिसानी का तस्करा है, और फक्तुलू अनफुसकुम तौबाई फैली और जिस्मानी का तस्करा है। और तौबाए जिस्मानी ये नतीजा है तौबाए कल्बी और जुबानी का। इसीलिए तौबाए जबानी और कल्बी को पहले जिक्र किया फतुबू इला बारीकुम, और तौबाए जिस्मानी को बाद में बयान किया फक्तुलू अन्फुसकुम। एक बात। दूसरी बात यह है कि ये तो बहुत भारी सजा आई भाई कत्ल करने की तौबा में। जवाब ये, जुर्म अजीम तो तौबा भी अजीम। तीसरी बात, शिर्क ये आखिरत की हमेशा की जिंदगी को तबाह करने का जरिया है। शिर्क करने वाला जन्नत में दाखिल नहीं होगा, उसकी आखिरत की हमेशा की जिंदगी बर्बाद हो जाएगी। हयाते अबदिया उखरविया के जाये होने का जरिया शिर्क, तो उसके नतीजे के अंदर हयाते दुनियाविया को खत्म करने का हुक्म दिया गया। कत्ल करो यानी हयाते दुनियाविया को खत्म करो, क्योंकि शिर्क से हयाते उखरविया अबदिया खत्म हो जाती है, सजा जहन्नम की हो जाती है। तो दुनिया में अभी जिंदगी खत्म करो। चार, लिसानी तौबा आसान अमल और जिस्मानी और फैली तौबा मुश्किल अमल। इसलिए फरमाया फक्तुलू अन्फुसकुम पूरी अहमियत के साथ। पांच, जुर्म इतना खतरनाक था कि पूरा बनी इसराइल का इस्तीसाल हो जाना चाहिए, लेकिन अल्लाह ताला ने बहुत तकफीफ फरमाई, चंद लोगों के कत्ल पर इक्तिफा फरमाया। छह, ये कत्ल की सजा उनके लिए रहमत बन गई। कैसे रहमत बन गई? कि ये तौबा उनके लिए वाकई तौबा करार दी गई, और कत्ल होते सीधे जन्नत में दाखिल कर दिए गए। फक्तुलू अन्फुसकुम, जैसे आपने पढ़ा ना हदीस में या पढ़ेंगे मिश्कात में, कि वो जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने के अंदर जीना के वाकियात हुए, रजम किया गया, तो उसने क्या फरमाया? کہ رجم کے ذریعے اس نے ایسی توبہ کی ہے کہ پورے مدینہ کے 70 خاندانوں پر تقسیم کرے، اللہ سب کی مغفرت کر دیں گے. تو یہ بنی اسرائیل کی توبہ بھی ایسی سمجھی گئی کہ ادھر توبہ قتل، ادھر جنت. اور امت محمدیہ کے لیے بھی بعض جرائم میں قتل کی توبہ ہے، قتل کی توبہ امت محمدیہ کے لیے بھی ہے. جیسے کہ شادی شدہ آدمی زنا کرے تو اس کی توبہ کی سزا رجم قتل کی شکل میں، قاتل عمد کا قتل کرے تو اس کی سزا توبہ قصاص کے ذریعے سے ہیں، قطاع الطریق کی توبہ قتل کے ذریعے سے ہیں، امت محمدیہ کے لیے بھی ہے لیکن مخصوص حالات کے اندر ہے. اور ان لوگوں کو قتل کر دیا گیا. اب ہوا یہ کہ اللہ کی طرف سے جب حکم آیا کہ بھائی قتل کرنے کا ہے، اور اس کو کیا کہا گیا، ذالکم خیر لکم، یہ بہت بہتر ہوگا تمہارے لیے. ادھر مرنے کا نے مارنے کا نے، اللہ فرما رہے ذالکم خیر لکم، یہ ایسا ہی ہے جیسا کہ ہے ولکم فی القصاص حیات. بس اتنا مختصر سمجھ لو، ذالکم خیر لکم ایسا ہی ہے جیسا ہے کہ ولکم فی القصاص حیات. اور واقعی خیر ثابت ہوئی جو آپ کو بتایا گیا کہ ادھر قتل، ادھر سیدھے جنت کے اندر. عند باریکم یعنی اللہ کی بارگاہ میں اللہ نے تم کو اس عمل کی توفیق عطا فرما دی. اب پریشان پریشان پریشان، کیسے کریں گے کیسے کریں گے، کہ باپ کو بیٹے کو مارنے کا، بیٹے کو باپ کو مارنے کا، گھر میں رشتہ داروں کو اپنے ہاتھ سے کاٹنے کا، کیسے کریں گے. یہ ابراہیم تھوڑے ہیں کہ سیدھے بچے کو کاٹ ڈالے، یہ تو بنی اسرائیل ہے. اس لیے مسئلہ کھڑا ہوا تو انہوں نے حضرت موسیٰ علیہ السلام کو درخواست کی. تو حضرت موسیٰ علیہ السلام نے اللہ کی بارگاہ میں گڑ گڑا کر کے دعا کی کہ اللہ آپ کا حکم میری قوم پورا کرنے ہے تو تیار، لیکن مسئلہ ہے بھاری کہ آنکھ کے سامنے باپ بیٹے کو کاٹے، بیٹا باپ کو کاٹے، یہ کیسے کریں گے، بہت مشکل مسئلہ ہے. تو اللہ تعالیٰ نے انتظام کیا فرمایا، وَأَرْسَلَ عَلَيْكُمْ صَحَابَةً سَوْدًا، اللہ نے ایک کالا بادل بھیج دیا، پورا ماحول اندھیرے کا ہو گیا، دن میں اندھیرا چھا گیا، سیاہی چھا گئی، اور اب پہچان نہیں پاتے کون کس کو مار رہا ہے. کہا اب اندھیرے میں چھریاں پکڑو اور جو ہے سب جو ہے بچڑے کی پرستش کرنے والوں کو کاٹو تاکہ تم باس کو دیکھ نہ سکو، باس کو دیکھ نہ سکو اور کاٹ ڈالو. اس لیے کہ باس کو دیکھے گا فیرحمہ، تو دل میں رحم اور نرمی کرنے کا جذبہ پیدا ہوگا. اور رحم اور نرمیاں کرنی نہیں ہے، لا تاخذکم بما رأفت فی دین اللہ، اللہ کا حکم پورا کرنے میں دل میں کوئی نرمی لانی کی نہیں، لا تاخذکم بما رأفت فی دین اللہ، یہاں نرمی نہیں چاہیے. یہاں تک کہ 70,000 بنو اسرائیل کو قتل کر دیا گیا. چنانچہ سورین کے بل بٹھائے گئے، گھٹنے کھڑے کیے، اس طریقے سے ہاتھ کو باندھ دیے، اور پھر جو ہے قتل کا سلسلہ مکانوں کے محل کے اندر شروع ہوا. اور قتل کے وقت کہا گیا تھا کہ صبر کر کے بیٹھنے کا، قاتل آوے تو ادھر ادھر ہلنے کا بھی نہیں، قتل ہونے کے لیے بالکل تیار رہنے کا. ستجدنی انشاءاللہ من الصابرین کا مظہر ہونا چاہیے. تم بنی اسرائیل ہو، اولاد ابراہیمی اپنے آپ کو کہتے ہو نا، تو ستجدنی انشاءاللہ من الصابرین کا اظہار ہونا چاہیے. تو کچھ لوگوں نے تو اس پر عمل کیا، اور کچھ لوگ جو ہے قاتلین سے اپنی جان بچانے کے لیے ہاتھ بڑھانے لگے. ان کو کہا گئے تھے نا کہ ایسا بیٹھ جانے کا، ہلنے کا بھی نہیں، آتے وہ قتل کر ڈالے گا. تو بعض لوگوں نے ہاتھ اونچے کیے، بھائی مت کاٹ، یا چھری کو دفاع کر رہے. تو ایسے لوگوں کے اوپر اللہ کی لعنت نازل ہوئی جنہوں نے ہاتھ یا پیر سے دفاع کرنے کی کوشش کی. तो 70,000 को कत्ल कर दिया। फताबा अलैकुम, अल्लाह ताला ने तुम्हारी तोबा कबूल फरमा ली। बंदे की तरफ निस्बत हो तोबा की तो तोबा करने का माना, खालिक की तरफ निस्बत हो तो तोबा कबूल करने का माना। इन्नहु हुवत तव्वाबुर रहीम, यकीनन अल्लाह ताला बहुत ज्यादा तोबा कबूल करने वाले, बड़े रहमो करम करने वाले हैं। जी,
और याद करो उस वक्त को जबकि मूसा अलैहि सलाम ने अपना कौम, यानी उन लोगों को जिन्होंने बच्चे को जिन्होंने बच्चे की इबादत की थी, कहा ए मेरी कौम, तुमने बच्चे की इबादत करके अपने आप पर जुल्म किया है, सो तुम अपने परवरदिगार से तौबा करो, यानी उसकी इबादत से, सो तुम अपने आप को कत्ल करो, यानी तुमने से जो बरी है वो मुझे वो कत्ल करें, और ये कत्ल करना तुम्हारे लिए बेहतर है तुम्हारे परवरदिगार के नज़दीक। सो तुमको अल्लाह ताला ने तौफीक, इस फैल की तौफीक दी, और अल्लाह ताला ने तुम्हारे ऊपर एक काला बादल भेजा ताकि तुमने से एक दूसरे को न देख सकें कि उस पर रहम करें, यहाँ तक कि तुमने से एक दिन 70,000 कत्ल कर दिए गए। सो अल्लाह ताला ने तुम्हारी दुआ कबूल कर ली, और अल्लाह ताला दुआ कबूल करने वाला और रहम करने वाला है।
وَإِذْ قُلْتُمْ يَا مُوسَى لَن نُؤْمِنَ لَكَ حَتَّى نَرَى اللَّهَ جَهْرَةً فَأَخَذَتْكُمُ الصَّاعِقَةُ وَأَنْتُمْ تَنْظُرُونَ। वो बहरे कुलजुम पार कर दिया था ने, घर के फिरौन के बाद का किस्सा। तो यहाँ मिस्र में तो गुलाम थे, अब आज़ादी मिल गई, तो बनी इसराइल ने दरख्वास्त की हजरत मूसा अलैहि सलाम को, ये को तौरात लाने की वगैरह वगैरह। लेकिन यहाँ एक दूसरी रिवायत भी है, हजरत मूसा अलैहि सलातु वस्सलाम को अल्लाह के यहाँ से वही आई कि 70 आदमियों का इंतखाब कर लो मुअहिद, जिन्होंने बछड़े की परस्तिश बिल्कुल नहीं की, ऐसे 70 का इंतखाब करो और उनको कहो कि पाक साफ कपड़े पहनो, गुसल ताज़ा करो, जब गुसल ताज़ा हो जाए, कपड़े पाक साफ हो जाए, तो उन 70 आदमियों की जमात लेकर मूसा तूर पहाड़ के ऊपर आ जाओ। क्यों आने का तूर पहाड़ पे? बछड़े की परस्तिश करने वालों की तरफ से अल्लाह की बारगाह में माजिरत पेश करना, अल्लाह हमारी कौम के नादानों ने ये काम किया था, हम माजिरत पेश करने के लिए आए हैं, इसके लिए 70 आदमियों का वफद लेकर के आओ। गए मूसा अलैहिस्सलाम, और अल्लाह ताला ने जो है उनसे कलाम किया, इन्नी अनल्लाहु ला इलाहा इल्ला अना। फिर कहा बनी इसराइल, मिस्र से मैंने तुमको सलामती से निकाला, नजात दी, हालांकि तुम वहाँ बहुत मसाइब में थे, सख्त हालात में थे, फिरौनियों के मजालिम में थे, अब फाबुदूनी, मेरी ही इबादत करना और मेरे अलावा किसी की इबादत मत करना, ये अल्लाह की तरफ से उनको खिताब हुआ। तो बनी इसराइल ने क्या जवाब दिया, ये जवाब दिया, वह इसकुल तुम, जब तुम मूसा अलैहिस्सलाम को कहने लगे, वक़द खरज तुम मा मूसा, हालांकि तुम मूसा अलैहिस्सलाम के साथ निकले थे, क्यों निकले थे, अल्लाह की बारगाह में उज्र माजरत पेश करने के लिए बछड़े की इबादत की तरफ से, और तुमने अल्लाह का कलाम सुना, तो तुमने क्या कहा, ए मूसा हम हरगिज आपकी बात नहीं मानेंगे कि ये अल्लाह का कलाम है, ये बात हम नफीय ताकीद बिलन के साथ नहीं मानेंगे। ये लाम के बारे में दो कौल है, बाज ने लाम तालीलिया माना है और ने बाज ने लाम को तादियत के लिए माना है। लन्नु मीना लक तालीलिया हो तो क्या माना करेंगे, हम महज तुम्हारे कहने पर मानने वाले नहीं हैं। कब मानेंगे, यहाँ तक के हम अल्लाह ताला को नजरों के सामने देख लेवे और अल्लाह लाइव आकर के हमको कहवे कि मेरे बंदो तुम मेरी इबादत करो, मेरे अलावा किसी की इबादत मत करो, सामने आके अल्लाह कहवे तो हम माने। ये है बनी इसराइल की डिमांड, फरमाइश। अब देखो इस ये तफसीर जो अल्लामा सियूती ने ली, तो इन्होंने नरा फैल का ताल्लुक कर दिया जहरतन से कि हम अल्लाह ताला को नरी आंखों से देखेंगे तो मानेंगे, लेकिन मुफस्सिर उम्मत हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला नुमा ने नरा का ताल्लुक कुलतुम से किया है। वो यूं कहना चाहिए अल्लामा सियूती रहमतुल्लाह अलैह ने मरजू कौल को इख्तियार किया, इसलिए कि सहाबी की तफसीर से बड़ी तफसीर और क्या हो सकती है। हजरत इब्न अब्बास रदी अल्लाह ताला नुमा ने नरा का ताल्लुक कुलतुम से किया है, वह इस कुलतुम से, तो आयत का मतलब क्या निकलेगा, यानी ये बात तुमने अलल ऐलान कही। देखो भाई, बास बातें ऐसी होती है कि मेरी आपके दिल में उतरती नहीं, मेरी बात आपके गले में नहीं उतरती, लेकिन आप बहुत बादब तलबा हो के सामने नहीं बोलते, कितने अच्छे कितने बादब तलबा हो, आपस में गिबत कर लेते हो, आपस में बात कर लेते हो, वो सबक समझ में नहीं आता, पता नहीं क्या पढ़ाते हैं, ऐसे बस जलालेन गुजर रही है, आपस में ही बात कर ले, ये बादब तलबा की अलामत है, चाहे गिबत में शामिल हो जाए। दूसरा किया है चालू सबक, उस्ताद आप सबक पढ़ाते हो ना, हमारी समझ में तो कुछ आता ही नहीं है, कुछ समझ में आवे ऐसी सबक की तकरीर करो ना, अलल ऐलान सबके सामने फजीती करे, तो ये बड़ा जुर्म है, ये बड़ी बेअदबी। एक तरीका ये था कि आपको कहना था तो आके आप कह दे कि भाई उस्ताद साहब आपकी तकरीर समझ में नहीं आ रही, तो मैं तकरीर बदल डालूंगा। बहुत सारी तफसीर की तकरीरें करने आती है, जाहिल समझे ऐसी तकरीर भी आती है, अल्हम्दुलिल्लाह वैसे शुरू कर देंगे, ये बंद कर देंगे, कहा ना है अपने आप को। तो इन लोगों ने ऐसा तरीका इख्तियार नहीं किया, बल्कि बनी इसराइल ने कौन सा तरीका इख्तियार किया, इब्ने अब्बास फरमाते हैं कि अलल ऐलान मजमे के अंदर कहा कि मूसा हम तो उसी वक्त मानेंगे जब अल्लाह को आंख के सामने देखें, हालांकि तुम्हारे दिल में कुछ तरद्दुद था कि ये गैप से आने वाला कलाम है, कलाम इलाही है, तो चुपके से मूसा अलैहि सलाम को मिलके कहते ने, ये अलल ऐलान तुमको कहने की जरूरत कैसे हो गई, हिम्मत कैसे हो गई। ये इब्ने अब्बास रदी अल्लाह ताला अन्हु की तफसीर है, लन नुमिन लक हत्ता नरल्लाह जहरा फाखदतकुम सआइका व अंतुम तंजुरून,